مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے راؤنڈ ٹیبل، میزبان بہجت کے ساتھ۔ میرے ساتھ پروڈیوسر ہیں سید اسور امام اور انجینئر ہیں راب میکلین۔ میڈیم ویو 972 کلو ہرٹس کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں۔ آج ہمارا موضوع ہے برطانیہ کی یورپی یونین سے علیحدگی کے بعد یورپ کا مستقبل۔ ہمارے ساتھ انتہائی ممتاز تجزیہ کار اور ماہر اس پروگرام میں شامل ہیں، برطانوی پارلیمنٹ کے رکن اور ہمارے پروگراموں کا ایک انتہائی جانا پہچانا نام لارڈ نذیر احمد، واشنگٹن سے ممتاز عالم اور مفکر ڈاکٹر زاہد بخاری، لندن ہی سے بیرسٹر امجد مالک، کالم نگار اور ایکٹیوسٹ ہیں، ہمارے پروگراموں کا ایک اور مقبول نام ہے، اور ڈاکٹر عظمیٰ شجاعت، ایریا اسٹڈی سینٹر فار یورپ، کراچی یونیورسٹی پاکستان سے۔ ہم آپ سب کو خوش آمدید کہتے ہیں۔ 23 جون 2016 کو برطانیہ میں اس تاریخی ریفرنڈم کا انعقاد ہوا جس میں عوام نے یورپی یونین سے علیحدگی کے حق میں ووٹ دیا۔ نتائج سامنے آنے کے بعد ایک افراتفری اور بحران کا عمل شروع ہوا۔ وزیر اعظم ڈیوڈ کیمرون نے مستعفی ہونے کا اعلان کیا۔ ڈاو جونز کی انڈیکس نے ایک روز میں 611 پوائنٹس کی گراوٹ دیکھی۔ یورپی یونین سے علیحدگی کے فیصلے نے دنیا کو جیسے ہلا کر رکھ دیا، یہاں تک کہ اس کے حق میں ووٹ دینے والے بھی کچھ دیر تو ششتر نظر آئے۔ اب جبکہ برطانیہ کو یورپی یونین سے علیحدگی اختیار کیے ہوئے تقریباً 1.5 ماہ ہو گیا ہے، منڈیوں کی صورتحال کچھ معمول پر واپس آئی ہے۔ برطانیہ میں نئی وزیر اعظم تھریسا مے کی تقرری کے بعد لوگوں نے سنجیدگی سے اس کے نتائج پر غور شروع کیا ہے۔ آج ہم اپنے پروگرام میں یہی جائزہ لے رہے ہیں کہ یورپی یونین کے 28 رکنی بلاک سے برطانیہ کی علیحدگی کے دورس نتائج کیا ہوں گے۔ برطانیہ جو یورپی بلاک میں جرمنی کے بعد دوسری بڑی معیشت ہے، براعظم یورپ کی بڑی فوجوں میں سے ایک فوج اس کی ہے، اور فرانس کے ساتھ ساتھ جوہری قوت بھی اس کے پاس ہے۔ اتنے اہم اور کلیدی رکن کے بلاک سے علیحدگی کے نتائج، نقل مکانی، یورو کے مستقبل، یورپی یونین بلاک کی توسیع یا اصلاحات کا معاملہ، یا پھر یورپی یونین کے بلاک کے اندر لوگوں کی آزادانہ آمد و رفت پر کیا پڑیں گے، آئیے اپنے ماہرین سے بات کرتے ہیں۔ سب سے پہلے تو ہم بات کریں گے برطانوی پارلیمنٹ کے ممتاز رکن لارڈ نذیر احمد صاحب سے، اور سب سے پہلے سلام بھی میں عرض کر لوں۔ السلام علیکم جی، آپ سب لوگوں کے وقت کا بہت بہت شکریہ۔ تو لارڈ نذیر، جیسا کہ ہم بات کر رہے تھے کہ آپ ہی سے شروع کرتے ہیں، کہ برطانوی وزیر اعظم تھریسا مے نے ریفرنڈم کے نتائج سامنے آنے کے بعد مبینہ طور پر یہ کہا تھا، اس وقت ظاہر ہے وہ وزیر اعظم نہیں تھیں، کہ یورپی یونین معاہدے سے علیحدگی کی شک، یعنی آرٹیکل 50، جس کے طلاق کے بعد یورپی یونین سے علیحدگی کا عمل 2 برس میں مکمل ہو جائے گا، اس پر عمل درآمد آئندہ سال سے پہلے شروع نہیں ہو سکے گا۔ اب اس حوالے سے تازہ ترین صورتحال کیا ہے؟ وزیر اعظم تھریسا مے اور پارلیمنٹ اس سلسلے میں کہاں کھڑے ہیں، اور بریکسٹ کے حوالے سے تازہ ترین صورتحال کیا ہے؟
جی، آپ کا بہت بہت شکریہ۔ آپ کو پتا ہے کہ ڈیوڈ کیمرن کو اس ووٹ کے بعد ریزائن ہونا پڑا۔ تھریسا مے جو ہیں، انہوں نے آتے ہوئے انہوں نے یہ کہا تھا کہ جو ہمارا ریفرنڈم کا جو فیصلہ ہے وہ اس کو پرسیو کریں گی، اور جتنا جلدی ہو سکے اس کو پرسیو کریں گی، لیکن اتنی بھی کوئی رش نہیں ہے۔ آپ کو پتا ہے کہ یہ جو ڈیورس سمجھ لیں، سیپریشن سمجھ لیں، یا جو بہت بڑا ایک مسئلہ ہے، اس کو ایک دن میں تو نہیں ہو سکتا۔ انہوں نے جس طرح کہا تھا کہ اگلے سال سے شروع ہوگا، تو لزبن ٹریٹی آرٹیکل 50 جو ہے اس کو انووک کرنے کے لیے پہلے سے ہی میں آپ کو بتا سکتا ہوں کہ پورے گورنمنٹ کے سارے جتنے ڈپارٹمنٹ ہیں ان میں سے جو بیسٹ آف دی بیسٹ جو آفیسرز ہیں ان کو چن چن کے اس جاب پہ لگایا گیا ہے کہ وہ آ کے گورنمنٹ کے ساتھ دیں، تاکہ گورنمنٹ جو ہے وہ جب یہ بریگزٹ کا مسئلہ شروع ہو تو جو ہماری ٹریٹیز ہیں، جو ہمارے اگریمنٹس ہیں، چاہے وہ بزنس کے اگریمنٹس ہوں، چاہے وہ سیکورٹی کے اگریمنٹس ہوں، چاہے وہ یعنی اس کے اسپیس ایجنسی کے جتنے بھی ہیں، ان پہ ایک تو کام شروع ہو جائے، اور پھر برطانیہ کی بیسٹ ڈیل کرنے کے لیے تو ابھی یہ کام جو ہے وہ شروع ہے۔ मेरे ख्याल में जब तक हम खुद रेडी नहीं होते, बर्तानिया के पास 2 साल हैं ये शुरू करना, और इससे ये कोशिश ही करें कि ये जो कानूनी जितना भी टाइम है उसके अंदर ही किया जाए। लेकिन कोई रश नहीं है, यानी कोई मुल्क जो है वो बर्तानिया को पुश नहीं कर सकता। इसीलिए ट्रीजा मे ने अपना चार्ज संभालने के बाद वो जर्मनी, पोलैंड, फ्रांस, दूसरे ममालिक के दौरे जो है उन्होंने शुरू कर लिए हैं, और यहाँ पे भी आते हुए उन्होंने गवर्नमेंट का फेस भी बदल दिया है कि उन्होंने ये नहीं कहा कि कंजर्वेटिव गवर्नमेंट थी पहली और वही डेविड कैमरन के जो लोग हैं उनको रखा जाए, बल्कि उन्होंने नए फेसेस और वो लोग जो एक्चुअल चाहते थे कि वो जिन्होंने वोट भी ब्रेग्जिट के लिए दिया था, आउट के लिए दिया था, उन्हीं को ही जिम्मेदारियां भी सौंपी गई हैं। तो मेरे ख्याल में चाहे मीडिया के अंदर बहुत ज्यादा और फिर स्पेशली जो रिमेन वाले जो लोग हैं उनका प्रोपेगेंडा और रिपस तरीके से जो कोशिश थी लोगों को डराने की वो चलती रही, लेकिन अब थोड़ा सा मेरे ख्याल में स्टेडी हो रहा है।
अच्छा।
ये एक नेचुरल प्रोसेस है जो टाइम जिसपे लगेगा।
अच्छा, शुक्रिया, हमारे साथ रहिएगा। डॉक्टर बुखारी से बात करते हैं। डॉक्टर साहब, ब्रेक्सिट वोट के बाद यूरोपीय यूनियन ब्लॉक और जाहिर है बरतानिया के दरमियान कशीदगी एक बड़ा मंतकी नतीजा है, लेकिन बरसा बरस से राइज मुख्तलिफ और मुतादित शोबों में राबतों और ताउन की सूरत हाल भी मौजूद है। इस वक्त जाहिर है कि पहले जब अफरा तफरी का दौर होता है तो उस दौर में आप समझते हैं कि ये, जैसा कि अभी लॉर्ड नजीर ने भी कहा कि अब मामला आहिस्ता आहिस्ता संभल रहा है, तो आप भी समझते हैं कि जो एक अफरा तफरी और बहरान की सूरत पैदा हुई थी रेफरेंडम के नतायज के सामने आने के बाद, अब उसमें भी आहिस्ता आहिस्ता इन शोबों के बीच में भी बेहतरी की कोई सूरत नजर आ रही है?
बहुत शुक्रिया। जो लॉर्ड नजीर साहब ने कहा है वो बिल्कुल नेचुरल है, इन्हें एकदम अफरा तफरी तो एक बजाहर जैसे वो रेल की पटरी में नहीं होता, जब कांटा बदलते हैं तो रेल भी चेंज, तो उस कांटा बदलने में जो हलचल ज्यादा होती है, शोर शराबा भी ज्यादा आता है, फिर आहिस्ता आहिस्ता चीजें स्मूथ हो जाती है। तो ये भी वो एक तरह का कांटा बदलने का अमल है रेल का, तो उसमें यकीनन ये बहुत ही गैर मतवक्को सूरत हाल थी बजाहिर, और अंदाजा हुआ कि डीप रूटेड जो है लंदन के अलावा जो बाकी पूरा बरतानिया है वहां पे फजा बहुत ही इसके खिलाफ थी और उन्होंने उसके खिलाफ वोट दिए। लेकिन जो मेरा ख्याल है दिलचस्प बात जो अमरीका के तनाजुर में जो मेरा ख्याल आई यहाँ पे ब्रेक्सिट के बाद, वो ये कि यहाँ पे भी कोई अनहोनी हो सकती है इलेक्शन में, जो बजाहिर जिसका दुनिया में या बजाहिर शायद इतना यकीन ना हो, लेकिन ये आई उस जमाने में ये बात हुई काफी ज्यादा कि यहाँ पे भी कोई अनहोनी हो सकती है और गैर मतवक्को नतायज यहाँ पे भी बरामद हो सकते हैं। लेकिन मेरा ख्याल ये क्वाइट नेचुरल है कि उसके बाद अब इन खुद यूरोपियन यूनियन में भी कि भाई यूरोपियन यूनियन के अंदरूनी तौर पर एक ताल्लुक आते हैं, फिर बरतानिया के साथ उसके एक नहज है, और उसके बाहर भी अमेरिका या जो दूसरे ममालिक में दूसरी दुनिया वो भी एक तवाजुन बरकरार करेगी कि यूरोपियन यूनियन के साथ, बरतानिया के साथ, इंग्लैंड के साथ और बाकी दुनिया के साथ किस तरह ताल्लुक जो है वो बरकरार रखने। तो ये मेरे ख्याल 2 साल का पीरियड भी बड़ा मंतकी है कि इसमें चीजें जो है ज्यादा स्टेबल तरीके से और मेजोर तरीके से एक नया जो है ना तवाजुन जो है वो बरकरार हो जाएगा।
अच्छा, डॉक्टर उस्मा शुजात से बात करते हैं। डॉक्टर साहब, बरतानिया यूरोपीय इंस्टीट्यूशंस के सबसे पुराने अरकान में शामिल होता है जो दूसरी आलमी जंग के बाद 1950 की दिहाई में तश्कील किए गए, लेकिन बरतानिया यूरोपीय यूनियन से अलग होने वाला भी पहला मुल्क है। एक हालिया प्यू सर्वे था, उससे पता चलता है कि फ्रांस में सिर्फ 38% अफराद यूरोपीय यूनियन के बारे में हिमायत रखते हैं, जबकि यूनान में ये शरह महज 27% है। आपके ख्याल में बरतानिया की अलहदगी क्या यूरोपीय यूनियन ब्लॉक के इंतशार की तरफ पहला कदम है या ब्लॉक खुद को मजबूत करने के लिए एकदम उठाएगा?
बहुत बहुत शुक्रिया आपका मुझे अपने प्रोग्राम में शामिल करने का।
बहुत शुक्रिया आपके वक्त का जी।
जी देखिए, जब हम सब ये बात कर रहे हैं कि बरतानिया, आप मुझे सुन रही हैं?
जी जी बिल्कुल
जी। जब हम ये बात करते हैं खास तौर पर कि क्या रोल होगा यूरोप का आफ्टर ब्रेक्सिट, तो जब हम इस किरदार की बात करते हैं खासतौर पर इस हवाले से, तो हमारा मकसद होता है माशी और सियासी असरात को जानना। और अगर हम थोड़ा सा हिस्ट्री की तरफ जाएं तो 1944 में ونسٹن چرچل نے سب سے پہلے یہ ڈکلیئر کیا تھا دی گال کو کہ اف برٹن مسٹ چوز بٹوین یورپ اینڈ دی اوپن سی ہی مسٹ آلویز چوز دا اوپن سی. تو میرے خیال میں یہ ایک نیچرل ٹریڈیشنل جو ایک طریقہ کار ہے جس کے اوپر برٹش پولیٹیکل ہسٹری جو ہے وہ بیس کرتی ہے. ایک ٹریڈیشنل کنونشنل طریقہ ہے, دا وے آف تھنکنگ ہے برطن میں رہنے والے لوگوں کی, برطانیہ میں رہنے والے لوگوں کی, کہ ان کے اندر ایک سینس آف سپیریورٹی ہے. وہ یہ سمجھتی ہیں کہ ان کا علیحدہ ہونا ان کے حق میں بہت بہتر ہے. اور یہ اٹ واز اے چوائس آف دا میجورٹی ووٹ, یہ ایک اکثریت کی رائے تھی. اور جو اکثریت کی رائے تھی اس نے ایک ایگزٹ کا فیصلہ کیا کہ اس کو یورپ سے علیحدگی اختیار کرنی ہے. اگر ہم بین الاقوامی سیاست کا جائزہ لیں تو بڑی آسانی سے اس بات کا احاطہ کر سکتے ہیں کہ ملکوں کی سیاسی زندگی میں ایسے اتار چڑھاؤ آتی ہیں جو اس بات کی ضمانت دیتی ہیں کہ سیاست ایک آن گوئنگ فینومینن ہے جس میں رک جانا تنزلی کی نشانی سمجھی جاتی ہے, چاہے وہ سیاسی سطح پر شکریت ہو یا معاشی ترقی کی سطح پر ہو. یو کے کا یہ فیصلہ کہ اسے یورپ کے ساتھ رہنا ہے یا نہیں رہنا, اس کے تو اثرات آپ کے اسٹیمڈ جو پینلسٹ ہیں انہوں نے جواب دیا. لیکن میری جو اگر آپ ذاتی رائے لیتی ہیں, جو میرے ایک ایجوکیٹڈ شیش ہے وہ یہ کہتا ہے کہ برطانیہ نے یورپین یونین کو ایز اے یونین تو ایکسیپٹ کر لیا ہے, لیکن برطانیہ کا ہمیشہ سے یہ خیال ہے کہ اس یونین کے ساتھ وہ کہیں نہ کہیں اپنی ایک اسٹرانگ آئیڈینٹیٹی کو ریٹین رکھنا چاہتے تھے 1991 سے. ان کا ہمیشہ سے یہ خیال ہے کہ برطن کو ہمیشہ سے اپنی ایک علیحدہ سطح پر ایک آئیڈینٹیٹی ہونی چاہیے. یہی وجہ تھی کہ انہوں نے اپنا جو کرنسی تھا اس کو الگ رکھا جس وقت انٹیگریشن ہوا. کیونکہ ایز اے پولیٹیکل سائنٹسٹ ہماری آپ کی زندگی میں یورپین انٹیگریشن کا واقعہ دنیا کی تاریخ میں ایک بہت بڑا واقعہ تھا جس میں اتنے سارے ملکوں نے اپنی سوورینٹی کو, اپنی کرنسی کو اور اپنے بارڈرز کو سرینڈر کیا اور ایک کلیکٹیو انٹیگریشن کا ثبوت دیا. کیونکہ یہ تینوں چیزیں وہ ہیں جو آپ کی اقتدار اعلیٰ کو ظاہر کرتی ہیں, آپ کی انڈیویجوالٹی کو ظاہر کرتی ہیں, اس چیز کا گارنٹی دیتی ہیں کہ آپ انڈیویجول ملک ہے. اس کے لیے بہت زیادہ پولیٹیکل سفیسٹیکیشن کی ضرورت ہوتی ہے, جو انٹیگریشن کا فیصلہ 1991 میں ہوا تھا. لیکن اس وقت بھی ہم یہ دیکھتے ہیں, اور یہ ایک کنونشنل وے آف تھنکنگ ہے برطانیہ کا جس میں اس کو یہ چیز انٹیکٹ رکھتی ہے کہ برطانیہ ہمیشہ سے یورپین یونین کے ساتھ ہو. اگر آپ پھر
جی
ہسٹری کی بات کریں تو ایک میں آپ کو اور کوٹ کروں گی کہ ہم نے بہت اچھی سی یہ بات پتا ہے کہ ونسٹن چرچل نے ایک دفعہ یہ بھی کہا تھا کہ وی آر ناٹ ان دی یونین, وی آر وتھ دی یونین. تو میرا خیال ہے یہی وہ آؤٹ کم ہے اس تھنکنگ کا جو برسے کی شکل میں یہاں پر ہمیں نظر آتی ہے.
جی ٹھیک, ہمارے ساتھ ہی رہیے گا. ہمارے ساتھ بیرسٹر امجد مالک بھی ہیں. بیرسٹر صاحب, آپ کے ساتھ بھی اس مسئلے پہ کافی بات ہماری ہوتی آئی ہے. اب آپ سمجھتے ہیں, میں نے جو کہ ڈاکٹر عظمیٰ سے بھی میرا یہ سوال تھا کہ کیا آپ سمجھتے ہیں کہ اس کے بعد بہت سارے دوسرے ملک بھی آگے چل کے, ہم ان ملکوں کی بھی بات کریں گے کیونکہ ہمارے پاس شرح ہے مختلف ملکوں کی جو کہ علیحدگی کے بارے میں غور کر سکتے ہیں. اب آپ سمجھتے ہیں کہ یورپی بلاک اپنی توسیع کے بارے میں غور کرے گا اور نئے ارکان کو شمولیت کی دعوت دے گی, یا پھر رکنیت کے جو پہلے سے مطمئن ملک ہیں ان کے لیے کچھ آسانیاں پیدا ہوں گی رکنیت کے حصول کے لیے؟
جی, میرے خیال میں بریگزٹ کے بعد اٹ ول بی این اپرچونٹی فار یورپین یونین کہ وہ بھی دوبارہ سوچیں کہ کیسے کیا نئے ملک لائے جائیں تاکہ یورپین یونین ایز این اساس بچی رہے. اور لیکن اس کی فال بیک یہاں برطانیہ کے بھی ہوں گے. برطانیہ پہلے بھی ہاف ان ہاف آؤٹ تھا, جن میں نہیں تھا, فریڈم آف موومنٹ اتنی نہیں تھی لوگوں کے لیے, ویزا تھا برطانیہ کے لیے, حالانکہ وہاں پہ فریڈم تھی باقی ملک جو شینجن ویزا رکھتے تھے. سو اکانومی سیکیورٹی اور جو لبرٹیز ہیں ان کے اوپر ابھی بھی برطانیہ کا یورپین یونین کے ساتھ کسی نہ کسی کا معاہدہ بنے گا, تبھی یہ ڈیلے کر رہے ہیں کہ آرٹیکل 50 کو ٹریگر کرنے سے پہلے ہم اپنے تمام معاملات جو ہیں پہلے سوچ لیں, پہلے ان کے اوپر اپنا ایک رائے قائم کر لیں یا ادارہ جاتی اس کی کو تشکیل دے دیں کوئی شکل, جس کو پھر وہ جب آرٹیکل 50 نوٹس دیں تو وہ 2 سال میں وہ کمپلیٹ ہو سکے. کیونکہ یہ بڑا لینگتھی پروسیس ہے جب آپ ایک ملک ایک گروپ کے ساتھ چل رہے ہیں اور ایک دم سے آپ نے چیزیں کھینچنی ہیں, تو اٹ ول بی اے ٹائم ٹیکنگ پروسیس. لیکن اس کے برطانیہ کے اوپر پولیٹیکل اثرات بھی ہیں. اگر اسکاٹ لینڈ کو یہ منا نہ سکے, جو کہ میرے خیال ڈیلے میں یہ بھی مسئلہ شامل ہوگا کہ اسکاٹ لینڈ کیسے اب جو ہے ریئیکٹ کرے گا, کیونکہ کیونکہ انہوں نے تو رہنے کے حق میں ووٹ دیا تھا
جی.
اگر برطانیہ گریٹ بریٹن اسکاٹلینڈ کو آمادہ نہیں کرتا اور اسکاٹلینڈ انسسٹ کرتا ہے کہ اس نے یورپین یونین کے ساتھ جانا ہے تو معاملات اور طرح
اور زیادہ ہو جائیں گے.
اگر اسکاٹلینڈ برطانیہ کے ساتھ رہتا ہے تو بریٹن ایک اسٹرانگر آئیڈینٹی جو رچاتا ہے وہ تبھی ممکن ہو سکے گی اگر اسکاٹلینڈ بھی گریٹ بریٹن کی لائن فالو کرے گا. تو یہ پولیٹیکل اکنامک اور جو اپرچونٹی وائز معاملات ابھریں گے آنے والے دنوں.
شکریہ ملک صاحب. لارڈ نذیر آپ سے بات کرتے ہوئے, یہ بریکسٹ کی جب حقیقت بن جائے گی تو اس کے بعد کئی مسائل ہیں جن پر یورپی بلاک کو تشویش اور تحفظات ہیں اور اسی طرح پوری عالمی دنیا کو, جیسے کہ بلاک کی مشترکہ کرنسی یورو کا مستقبل کیا ہے, پھر نقل مکانی کا مسئلہ ہے, پھر بلاک میں شامل ملکوں میں آزادانہ آمد و رفت پر غور کرنا بھی ہے. تو ایک ایک کر کے ان کا جائزہ لیتے ہیں. سب سے پہلے تو میرا سوال یہ ہے کہ ایک بلاک کی حیثیت سے یورپی یونین نے جو مختلف تجارتی سمجھوتے اور معاہدے کر رکھے ہیں جس کے بارے میں امریکہ کو بھی اپنے تحفظات تھے, اور جب امریکہ کے صدر باراک اوباما گزشتہ دنوں ریفرنڈم سے پہلے وہاں گئے تھے تو اس پہ بھی انہوں نے زور دیا تھا اسی میں کہ اس کے حق میں ووٹ دیا جائے کہ علیحدہ نہ ہوا جائے, تو اب ان کے لیے مستقبل کی کیا صورت ہوگی, خود بلاک کے لیے بھی اور خود برطانیہ کے لیے بھی؟ کیا آپ سمجھتے ہیں کہ انہی معاملات پر کام کیا جا رہا ہے تاکہ ٹھوس انداز میں برطانیہ اپنی افادیت کو قائم رکھ سکے ان سمجھوتوں کے حوالے سے باقی دنیا کے ساتھ بھی؟
دیکھیں جی, اب جو ٹریڈ ہوتا ہے وہ ٹو وے پروسیس ہے, وہ ایک طرف سے ٹریفک نہیں آتی
جی.
جہاں پہ برطانیہ جو ہے اس کی بڑی پرسنٹیج جو ٹریڈ ہے وہ یورپ کے ساتھ ہے, بزنس یورپ کے ساتھ ہے, وہاں پہ یورپین یونین کے جو اسٹراسبرگ برسلز کے جو رولز اینڈ ریگولیشنز ہیں وہ بھی ہماری بزنسز کو ٹائی ڈاؤن کرتی ہیں, اور پھر یورپ کی جو انڈسٹریز ہیں چاہے وہ گاڑیاں ہوں یا وہاں کی دوسری انڈسٹریز ہیں اس کی امپورٹ بھی برطانیہ میں ہوتی ہے. تو
جی.
یہ سارے کے سارے معاملے میرے خیال میں جس طرح کینیڈا, آسٹریلیا, یو ایس, باقی ممالک جو کریں, بلکہ ہمارے بزنس والے تو یہ کہتے ہیں جی کہ ہمیں جو ہے کچھ ایسی فریڈمز ہو جائیں گی کہ ہمیں برسلز سے اجازت یا اس کے رولز ریگولیشنز کو دیکھ کے چائنا کے ساتھ یا انڈیا کے ساتھ یا دوسری مارکیٹس جو ہیں ان کے ساتھ کام کرنے کے لیے اجازت یا ان کے رول ریگولیشن کو نہیں دیکھنا پڑے گا. یہ بالکل ضرور, میں آپ کو ایک بات بتاؤں
جی
آپ کے لسنرز کے لیے بھی, کیونکہ یہ جو ریمین والے لوگ ہیں وہ ڈرا رہے ہیں دیکھیں ریسیشن آئے گی اور آ رہی ہے. دیکھیں میں آپ کو بتاؤں, ریسیشن تو ڈیفینیٹلی پوری دنیا میں آنے والی ہے, اور اس کی وجہ یہ ہے کہ ایک اکنامک سائیکل 10 سال کے بعد ہوتی ہے. جو 2008 میں بینکنگ کرائسس ہوئی تھی, اس سے پہلے چلے جائیں تو آپ کو 1999-2000 میں ہوئی تھی, اس سے پہلے چلے جائیں تو آپ کو, یعنی ایک جو اکنامک 10 سال کی سائیکل ہے 8-10 سال کے درمیان وہ آتی ہے, اور وہ آپ کبھی بینکرز کو بلیم کر دیتے ہیں, کبھی پرانی انڈسٹریز کو بلیم کر دیتے ہیں, جو بھی ہے, لیکن ابھی بھی ایک کیونکہ اس کا ٹائم ہو گیا ہے کہ اگلے 2 سال کے اندر وہ ہو سکتے ابھی شروع ہو جائے, لیکن 2 سال کے اندر وہ ہوگی. لیکن جو زیادہ لوگ وہ یہ سمجھتے ہیں کہ وقتی طور پہ برطانیہ کی جو انڈسٹری ہے, جو اکانومی ہے, اس کو فرق ڈیفینیٹلی پڑے گا, لیکن لانگ ٹرم یہ ریکور ہو جائے گی, بلکہ ہو سکتا ہے کہ لانگ ٹرم کی اکانومی جو ہے اس کو فائدہ پہنچے, کیونکہ یہ ان کو سامنے نظر آ رہا ہے جو پوٹینشیل, چاہے وہ برکس جو گروپ ہے اس کے ساتھ ہو یا فار ایسٹ کا ہو, چائنا, انڈیا ہو, جہاں پہ بھی ہو, ان کو فریڈم مل جائے گی کہ وہ اپنا ٹریڈ بزنس جو ہے وہاں پہ کر سکیں, اور یہ برسلز کی ریگولیشن جو ہے ان کو اڈھیر نہیں کرنی پڑے گی. یورپ کے اندر دیکھیں, جو برطانیہ یورپ سے باہر نہیں نکل رہا, وہ تو سنگل مارکیٹ سے نکل رہا ہے. سنگل مارکیٹ بھی اس لیے کیونکہ امیگریشن اور پرٹیکولرلی جو ایسٹرن بلاک سے جو لوگ آ کے یہاں پہ سوشل سیکورٹی اور بینیفٹس لے رہے تھے, پرٹیکولرلی جو پرابلمز اس ملک کے اندر, چاہے وہ نیشنل ہیلتھ سروس, ہاؤسنگ یا اسکولنگ کی مسائل تھے, اس کی وجہ سے لوگوں کی ایک ریئیکشن تھی. लेकिन जो असल मसला है, पहले भी जिस तरह मेरे दूसरे कॉलीग्स ने बताया कि चाहे वो शेंगेन वो वीजा हो, उसकी फ्रीडम ऑफ मूवमेंट हो, चाहे वो यूरो पाउंड हो, या हमारे अपने बॉर्डर्स के ऊपर बॉर्डर एजेंसी, वो हमारा वीजा सिस्टम, हमारा जो यानी अलग था पहले भी
जी।
तो चाहे जाए मुश्किलात होंगी, लेकिन जो भी है, मैं आपको बताऊं कि जो ब्रिटिश सोसाइटी है वो डिटरमिंड है। लंदन की थोड़ी सी प्रॉब्लम्स हैं, क्योंकि लंदन जो है वो एक मरकज है फाइनेंशियल, और कुछ लोग जो हैं वो थ्रेट कर रहे थे कि वो अपने यहाँ से बैंक, लेकिन HSBC जैसे बैंक जो है वो पहले भी थ्रेट कर रहे थे कि वो यहाँ से जाना चाहते हैं, क्योंकि HSBC की वैसे भी चाहे उनकी इंक्वायरीज अमेरिका के अंदर, उनको बड़े बड़े जो जुर्माने हुए हैं, क्योंकि वो रोग स्टेट और बड़े बड़े कार्टेल्स के साथ जो ट्रेडिंग कर रहे थे उसकी वजह से, या वो अपनी कंसोलिडेट करना चाहते हैं अपने जो जिस तरीके से वो ऑपरेट करते हैं। तो यहाँ पे कुछ कंपनीज को मौका मिल जाएगा कि वो अपनी कंपनीज को कंसोलिडेट करें, बाकी उसको रीऑर्गेनाइज करें, रीस्केड्यूल करें, क्योंकि प्रॉफिटेबिलिटी जो है वो बड़ी इंपॉर्टेंट होती है। और
अच्छा, इसके साथ
ब्रेग्जिट को कर सकते हैं।
अच्छा, इसके साथ एक और छोटे से सवाल का जवाब दें, क्योंकि मुझे मालूम है कि आपने कहा था कि आपको जाना होगा, कि जब आप यूरोपीय यूनियन ब्लॉक और बर्तानिया की हम अभी बात कर रहे हैं, आप कहते जाहिर है कि यूरोप में शामिल है, लेकिन यूरोप की एक मुश्तरका मंडी भी है, उसमें बर्तानिया को रसाई देने के मामले में मज़ाकरात भी हैं, इनका नतीजा क्या आप देखते हैं? अगर ये रसाई नहीं दी जाती या फिर किसी तरह से मशरूत रसाई दी जाती है, तो उसके नतीजे क्या होंगे?
देखिए, वो मशरूत तो डेफिनेटली होगी। मेरा मतलब कहने का ये था कि देखें, बर्तानिया जो है वो नेटो का मेंबर है और डिफेंस में सबसे ज्यादा यूरोप के अंदर जो है वो खर्च करता है। बर्तानिया यूरोप यानी जो लोकेशन है छोड़ के कहीं नहीं जा रहा। बर्तानिया सिर्फ जो सिंगल मार्केट है वो उसको जो उससे एग्जिट करना चाहता है, क्योंकि उसकी जो शराइत है और फिर जो परसेप्शन शराइत की है वो बड़ी इंपॉर्टेंट है। तो असर तो इसका जो इफेक्ट है वो तो डेफिनेटली इकोनॉमिक भी होगा, पॉलिटिकल भी होगा, और गाबगा जो टेंशन्स, यानी अमेरिका तो ये चाहता था कि बर्तानिया यूरोप के अंदर है, इसलिए क्योंकि अमेरिकन बोइंग्स की बर्तानिया यूरोप के अंदर, अब उनके लिए थोड़ा सा मुश्किल है, क्योंकि आपको याद होगा कि जब ये जो स्नोडन लीक्स और दूसरी लीक्स आई थी, उनसे पता चला था जी के जर्मनी के चांसलर के भी फोन्स जो हैं वो टैप हो रहे थे, तो उसकी वजह से, और वैसे भी जब आपको बताया इराक की वजह से भी यूरोप के जो जब भी बुश के साथ, और वो ऐसी तकरीरें भी उसने ओल्ड यूरोप कहा और यूरोप ने उसको जो कुछ कहा, तो वो टेंशन दूर करने के लिए बर्तानिया एक अच्छा दोस्त था अमेरिका का कि वो वहां पे रह के उनके उनकी आर्ग्यूमेंट्स करें। लेकिन बाहर में नहीं रह के मेरे ख्याल में बर्तानिया के तल्लक जो है यूरोप के साथ बहुत पुराने हैं, सदियों साल पुराने हैं, हजारों साल पुराने, वो उसको परस्यू करेंगे मेरे ख्याल में। इतनी जितनी एक्साइटमेंट मीडिया के अंदर और सियासी वो हलकों के अंदर जितनी है, इतना वो असर नहीं होगा। देखिए, हर कंट्री का अपना जो नेशनल इंटरेस्ट और सुप्रीम नेशनल इंटरेस्ट है वो सबसे इंपॉर्टेंट है, और चाहे जाए अग्रीमेंट खत्म हो जाएगी, लेकिन इस दुनिया में भी रहना है, इस यूरोप के भी अंदर भी रहना है, और फिर सब के काम करना है, जिसकी वजह से उनको भी जॉब्स प्रोवाइड करनी है और उनको भी सिक्योरिटीज प्रोवाइड करनी है, ऐसे ही हमें भी यही करना है।
बहुत बहुत शुक्रिया लॉर्ड नज़ीर, हमारे साथ थे। तो अब हम बात करते हैं डॉक्टर ज़ाहिद बुखारी से, हम पूछते हैं डॉक्टर साहब, आने वाले दिनों में आप यूरो का मुस्तकबिल क्या देखते हैं? क्या ब्लॉक में शामिल बाकी 27 मुल्क और यूरो जोन के जो 19 सरकार हैं वो मुश्तरका करेंसी के इस्तेमाल पर दबाव डालेंगे या फिर इसके बरक्स फैसला होगा? और अगर ये फैसला इसके बरक्स होता है कि यूरो को ना इस्तेमाल किया जाए, तो फिर इकॉनमी पे इसके न सिर्फ बर्तानिया में, यूरोप में, बल्कि आलमी सतह पर क्या असरात मुरतब होने का इम्कान होगा?
دیکھیں پہلی بات تو یہ ہے کہ ابھی تو یورپی یونین یہی جو سانحہ ہوا ہے برطانیہ کو علیحدہ ہونے کا, ابھی تو کچھ عرصہ لگے گا اسی سے سنبھلنے میں, جو مجھے بظاہر جو لگ رہا ہے. ویسے تو بہت ساری وہاں ڈبیٹ جاری ہے اس وقت, تو ایک یعنی جو رخ تو یہ ہے کہ بھائی ٹھیک ہے یورپ کو, یورپین یونین کو اور زیادہ مضبوط کیا جائے اور معیشتیں بھی اس میں شامل ہوں
جی.
اور برطانیہ کو لگتا ہے کہ بالآخر ایک اسپیشل اسٹیٹس جو ہے ریلیشن شپ میں وہ شاید مل جائے. یعنی ظاہر ہے برطانیہ بہرحال جغرافیائی طور پہ یورپ کا ہی حصہ ہے, تو جی. یورپین یونین میں اور ابھی بھی ویسے وہ ایک لحاظ سے اس کا اسپیشل اسٹیٹس تھا, انہوں نے اپنی کرنسی اور اپنی بہت ساری چیزیں جو علیحدہ
رکھی
جیسے پہلے بھی لارڈ نذیر صاحب نے بات بھی کی اور لوگوں نے پینلسٹ نے بات کی. تو میرا اپنا خیال ہے کہ جو نیا جو ایک توازن سا جو ابھرے گا وہ ایک صورت تو یہی ہے جو میرا خیال شاید خوش آئند ہو کہ یورپین یونین رہے اور یورپین یونین والے جو ہیں وہ ترکی کے بارے میں بھی سوچے کہ اس کو بھی شامل کیا جائے تاکہ یہ جو تاثر ہے کہ صرف کرسچن کلب ہے شاید اس کلب کو یہ تاثر ختم ہو جائے اور برطانیہ کو ایک اسپیشل اسٹیٹس ہو جائے. ادر وائز جو دوسرا راستہ ہے جو جس کی طرف آپ اشارہ کر رہی ہیں کہ اگر کرنسی برقرار نہیں رہتی تو میرا خیال ہے کہ کرنسی ایک بہت ہی سمبولک چیز ہے یونٹی کی
جی.
اور آگے ڈیولپمنٹ کی, اگر کرنسی برقرار نہیں رہتی اور اس طرح کے ایک سلپری سلوپ میں چلا جاتی ہے یورپین یونین کی صورت, تو پھر میرا خیال ہے کہ اس اتحاد کی زیادہ افادیت نہیں شاید رہے. اور اس کا میرا خیال ایک دوسرا جو امپیکٹ سوچنا چاہیے فلاسفیکلی وہ یہ ہے, اگر یہ لگے گا دنیا میں کہ بھائی اس طرح کی کوشش ہوئی جو 50-60 سال پہلے آئیڈیا تھا, پھر اس کے لیے کوشش ہوئی, اتنی ایفرٹس ہوئی اور وہ بلاخر ٹوٹنا ہے, تو اس کا ممکن ہے کچھ اثر جو دوسرے ممالک جو دوسرے اتحاد چل رہے ہیں اس پہ بھی کچھ نہ کچھ ہونا شروع ہو جائے, جیسے آسیان ہے یورپین یونین کی طرح, یا جو ہے عرب لیگ تو ویسے بھی پہلے بھی کمزور تھا یہ معاملہ, لیکن پھر شاید ان کے بارے میں اور زیادہ سوالیہ نشان آ کھڑا ہو. تو اس لحاظ سے میرا خیال ہے ابھی جو یورپین یونین کے جو بھی کرتا درتا پیچھے ہے, جرمنی ہے, فرانس ہے اور ممالک ہیں, ان کی کوشش تو یہی ہوگی کہ یورپین یونین کے اتحاد کو برقرار رکھا جائے بلکہ اس کی افادیت کو بڑھایا جائے اور یورو جو ہے وہ بالکل ایک کرنسی ڈالر کے ایک متبادل کرنسی کے طور پہ رہے, لیکن اور برطانیہ کو شاید ایک اسپیشل
دے دی جائے
اس کو ساتھ رکھا جائے.
اچھا ڈاکٹر عثمان سے بات کرتے ہیں. ڈاکٹر عثمان یہ بتائیے گا کہ روس برطانیہ کے یورپی یونین سے علیحدگی کا خیر مقدم کرنے والوں میں بہت پیش رہا ہے. ایک متحدہ مغرب روس کے لیے کئی تحفظات کا باعث تھا, ظاہر ہے کہ یہ ہم سب کو پتا ہے, جس میں نیٹو کا معاملہ بھی شامل ہے. آپ کے خیال میں آنے والے دنوں میں یورپی یونین کی جد و جہد کے اس مرحلے میں روس کا کردار کیا ہوگا, کس طرح سے آپ اس کو دیکھتے ہیں؟
جی دیکھیے, سب سے پہلے تو میں آپ جو ابھی پینلسٹ ڈاکٹر بخاری بات کر رہے تھے, میں ان کی اس بات سے اگری کرتی ہوں کہ یورپین یونین کا انٹیکٹ رہنا کسی نہ کسی شکل میں بہت ضروری ہے, اور یورپ کے پاس وہ سفیسٹیکیشن موجود ہے کہ وہ اپنے آپ کو اندر ایک ون کرنسی شنگن کا جو فری بارڈر موومنٹ ہے اس کے اوپر انٹیکٹ رکھنے کی کوشش کرے گا. جہاں تک روس کی آپ نے بات کی, جو روس رشیا کی جو ایک سائیکی ہے, جو ایک پولیٹیکل ہسٹری ان کی یہ بتاتی ہے کہ وہ یہ کوشش کرتے ہیں کہ جب دنیا میں کہیں ایسے گرے ایریاز آتی ہیں, جب پولیٹیکل ٹرموائل کوئی آتا ہے یا کوئی ایسی چیز آتی ہے جو دنیا کے سیٹ پیٹرن کو تھوڑا سا شیک کرتی ہے, تو اس کے اندر سے اپنا ایڈوانٹیج نکالنے کی کوشش کرتے ہیں. یہ رشیا کی ایک نیچرل ہسٹوریکل اسپیسیز بھی بتاتے ہیں. یہاں پر بھی یہی صورتحال ہے کہ رشیا کے لیے یہ بہت ہی آسان تو نہیں, لیکن یہ کہ یہ ایک اچھا موقع ہے جس میں وہ یہ ثابت کرنے کی کوشش کر سکتے ہیں یا کریں گے یقیناً کہ اس میں وہ کتنا میکسیمم بینیفٹ جو ہے وہ حاصل کرتے ہیں. اگر آپ یورپین پرسپشن کی بات کرتے ہیں کمپیریٹیولی رشیا کو دیکھتے ہوئے, تو ان صورتحال میں جب برطانیہ کا اس طرح سے نکل جانا یورپین یونین کے بلاک کے اندر سے ایک بہت بڑا واقعہ ہے, اور جو بہت سارے لوگوں کے لیے انایکسیپٹیبل بھی ہے, سیاسی سطح پہ بھی اور معاشی امپلیکیشن بھی بہت زیادہ ہیں اس کی, اور ایک عجیب طرح کی پولیٹیکل فائنینشیل اور کمرشل انسرٹینٹی جو ہے وہ دنیا میں پیدا ہو گئی ہے. رشیا اس یقیناً صورتحال سے فائدہ اٹھانے کی کوشش کرے گا اور اس کو ہوگا بھی, لیکن ये एक वो ऐसा पीरियड है जिसके अंदर आप बिल्कुल बहुत एक्यूरेटली कुछ नहीं बता सकते कि कौन सा मूव जो है वो रशिया को इस तरफ लेके जाएगा और कौन सा मूव यूरोपियन यूनियन का एक बैलेंस क्रिएट करने की कोशिश करेगा इस सारे वाकयात के दरमियान में। लेकिन अगर रशिया इस सारे मामलात में कुछ गेन करना चाहता है तो उसको बहुत ज्यादा पॉलिटिकल इनसाइट का या पॉलिटिकल मैच्योरिटी का मुजाहरा करना पड़ेगा। इस सारी सिचुएशन में यूरोपियन यूनियन ने जो एक यूनिटी हासिल की है वो इतनी आसानी से उसको जाने नहीं देंगे। पर बर्तानिया का ये फैसला कि उन्होंने अलग होना है, इसके अंदर भी वो कोशिश करेंगे कि मतलब उसको रीबैलेंस करें बहुत सारी चीजों के अंदर जो है, ये आउटराइट बाहर जाना नहीं है बल्कि इसको रीअरेंजमेंट आप कह सकते हैं कि रीअरेंजमेंट ऑफ रिलेशनशिप है जो जो एक अक्सरियत की राय से हुआ है जिसमें बहुत सारे वीजा के इश्यूज भी आएंगे, सिटीजनशिप के मसाइल भी आएंगे, इमिग्रेशन सिस्टम को भी रिविजिट किया जाएगा कि अब यूके में रहने वाले यूरोपियंस का क्या मुस्तकबिल होगा
और जो आगे चल के हम उसके बारे में भी बात करते हैं,
ब्रिटिश सिटीजन रहते हैं उनका क्या मुस्तकबिल होगा
इसके बारे में हम बात करते हैं।
इसको यकीनन कह सकते हैं और इस रीअरेंजमेंट में रशिया अपना कितना शेयर डालता है
शिकार है। अच्छा, इस वक्त हमें एक छोटा सा वक्फा लेना है, उसके बाद अमजद मलिक साहब से हम एक सवाल करेंगे और जिस तरफ डॉक्टर शुजात ने अपनी तरह इशारा किया है उसके बारे में भी हम बात करेंगे क्योंकि वो सारे सवाल हमारे पास हैं। डॉक्टर जाहिद बुखारी हमारे साथ हैं और लंदन से हमारे साथ हैं बैरिस्टर अमजद मलिक और पाकिस्तान से हमारा साथ दे रही हैं और जिनको हम बहुत खुश आमदेद कहते हैं डॉक्टर उस्मा शुजात जिन्होंने अपना वक्त निकाला। तो एक छोटा सा वक्फा हम लेते हैं उसके बाद फिर हम प्रोग्राम को आगे रखते हैं जारी।
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम सुन रहे हैं राउंड टेबल और आज हमारा मौजू है बर्तानिया की यूरोपीय यूनियन से अलहदगी के बाद यूरोप का मुस्तकबिल, उसके बारे में आप माहरीन की राय सुन रहे हैं। तो आइए अब बात करते हैं बैरिस्टर अमजद मलिक से। बैरिस्टर साहब, यूरोप में दूसरे मुल्क जैसे पोलैंड है, जमहूरिया चेक, हंगरी और मुमकिन तौर पर हॉलैंड बगौर इस बात का जायजा ले रहे हैं कि बरतानिया ब्लॉक से अलहदगी के असरात क्या होंगे और अगर बरतानिया इस धचके को बखूबी बर्दाश्त कर लेता है तो इन मुल्कों में बरतानिया की तकलीद के लिए दबाव बढ़ने का इम्कान है। ये सूरत हाल यूरोपीय यूनियन के ब्लॉक के लिए कितनी तशवीश का बायस है?
मेरे ख्याल में छोटे मुल्क में अगर पॉलिटिकल डिसीजन के लिए इस तरह का रेफरेंडम करेंगे ला महला बरतानिया में होने वाले रेफरेंडम के असरात उसके ऊपर मरत होंगे
जी।
लेकिन मेरा नहीं ख्याल कि बड़े मुमालिक ये अफोर्ड करेंगे कि रेफरेंडम के लिए जाएं। लेकिन खबरें आ रही हैं कि फ्रांस में या डेनमार्क में या जो पिछले दिनों इलेक्शन हुए या स्वीडन के मुल्कों में ऑलरेडी ऐसी तहरीकें गिराई है जिसमें जो फार राइट ग्रुप हैं वो आगे हैं, लीपेन फ्रांस में है, तो ला महला इसका असरात होंगे। लेकिन मेरा नहीं ख्याल कि कोई इस तरह वो रेफरेंडम के लिए में पॉलिटिकल डिसीजन जब आप अवाम पे पूछते हैं तो मकबूल जो मकबूल नारे और मकबूल दावे जो होते हैं वो उसको ज्यादा, जैसा कि ब्रेग्जिट हुआ कि इमिग्रेशन ने ऐसी की बहस वो उसका उसके ऊपर जुड़ी निकलने के ऊपर, हालांकि अगर माइंड सोच से तो वो सिक्योरिटी इकोनॉमी या फ्रीडम जो फ्रीडम्स जो हैं यूरोपियन कन्वेंशन जो देता है उनको देखते तो शायद एक सुपर पावर के लिए बेहतर था एक एम्पायर के लिए राजा दन अकेले रहना जिसके अपने ऊपर मुजबरात है। लेकिन अब फैसला छोटे ममालिक हैं वो यूरोपीय यूनियन में रहेंगे लेकिन उस वक्त तक बड़े ममालिक भी रहे, मसलन फ्रांस, जर्मनी, ये बड़े ममालिक हैं, बेल्जियम, इन लोगों का उनमें से निकलना खतरनाक हो सकता है जो कि अभी तक तो ऐसा लगा नहीं कि वो निकलेंगे। अभी तो बरतानिया मेरे ख्याल में टाइम बाय कर रहा है कि चीजें डस्ट सेटल हो जाए, लोग जो वो एक किस्म का बुखार था वो سبسائڈ جائے اور آپ کو سیریسلی بیٹھ کے سوچیں کہ اس کو منطقی انجام تک کیسے پہنچانا ہے. آپ ہو گئے اس کو ٹیکنیکل ٹرمز میں یا لیگل ٹرمز اس کو عملی جمع کیسے پہنچانا ہے, یہ بہت بڑا مسئلہ ہے کہ انہوں نے فریڈم آف موومنٹ کیسے اس کو مینیج کرنا ہے. وہ چاہیں گے کہ برطانیہ کے لوگوں کو وہاں مراد ملیں ملے, ان کے بزنسز وہ رسائی بھی ملے, لیکن ان کے لوگوں کو وہاں پہ بھی نہ لینے پڑے, اور کیسے وہ ان لوگوں کو بھی روکے. اور پھر جو لوگ آلریڈی ملینز کی تعداد میں یہاں کام کر رہے ہیں ورکرز اور یورپ میں کام کر رہے ہیں, ان کو کیسے پروٹیکٹ کرنا ہے. اس کے علاوہ مالیات, اس کے معاملات نہیں سمجھتا یورپ سے الگ الگ ہو کے ہم چھوٹا سا ایک بنا کے گرندا اور یہ سمجھے کہ ہماری سیکیورٹی اگر انٹیکٹ ہے تو یورپی کا ہمارے ساتھ کیا تعلق ہے. یہ ایسا نہیں ہوگا. یورپین سیکیورٹی از آلسو ڈیپینڈنٹ آن دی سیکیورٹی آف برٹن, اینڈ برٹن سیکیورٹی از ڈیپینڈنٹ آن یورپین سیکیورٹی.
انٹر ڈیپینڈنس ہے سارے کے سارے معاملات کے اوپر.
ہاں جی بالکل. آئی ایس ایس کی انویژن جو ہے وہ آپ کا کیا خیال ہے, آئی ایس ایس کے دہشت گردیوں سے میٹ کریں گے؟
میرا اگلا سوال بھی یہی ہے, اس کے بارے میں ہم ابھی مزید بات بھی کرتے ہیں کہ بہت سارے چیلنج ہیں جیسا کہ میں نے پہلے بھی کہا, جس میں امیگریشن کا مسئلہ بھی ہے, جس میں یہ بھی بات ہے کہ جو ورک پرمٹ کی صورت ہوتی ہے, جو سرحدوں کے اندر آزادانہ آمد و رفت کی بات ہے, اس کے بارے میں کیا کہنا ہے. نیٹو کی بات کرتے ہیں, ڈاکٹر زاہد بخاری صاحب سے پوچھتے ہیں. ڈاکٹر صاحب, بعض تجزیہ کار اور مبصرین کہتے ہیں کہ ممکن ہے کہ یورپی یونین سے برطانیہ کی علیحدگی نیٹو کو تقویت دے. یہ کچھ مبصرین اور تجزیہ کاروں کا خیال ہے, کیونکہ اس سے نہ صرف یورپ کی سلامتی کو محفوظ رکھا جا سکتا ہے بلکہ عالمی سطح پر یورپ کے اثر و رسوخ کو برقرار رکھنے کے لیے نیٹو کو ایک فورم کے طور پر استعمال کیا جا سکتا ہے. آپ اس کو کس طرح سے دیکھیں گے؟ ڈاکٹر بخاری, آپ مجھے سن رہے ہیں؟
جی ہلو.
جی جی ڈاکٹر صاحب.
جی میں نے کہا یورپین یونین کا زیادہ جو اس کا رخ تھا یا اس کا انحصار تھا وہ معاشی طور پہ ایک بڑی قوت بننا ہے, اور آپس میں ایک سماجی اور معاشی طور پہ بڑی قوت بننا ہے. فوجی کا ان وہ کر تو رہے تھے, ڈیولپمنٹ تو ہو رہی تھی, لیکن جی. اس سے میرا خیال زیادہ وہ ایک طرح کا انہوں نے اس کو ایک جسے کہتے ہیں آؤٹ سورس, وہ نیٹو کے ساتھ ہے, اور اب وہ آؤٹ سورسنگ اور زیادہ اس کی اہمیت بڑھ جائے گی کیونکہ برطانیہ علیحدہ ہو گیا ہے
جی.
تو اس لحاظ سے میرا خیال ہے یہ جو دو متوازی جو ریل کی جیسے پٹریاں ہوتی ہیں نا, کہ ایک ایک وہ اتحاد ہے جس کی پرانی تاریخ ہے, جس کا مقصد دنیا میں ایک فوجی توازن برقرار رکھنا ہے, اور اس میں نیٹو کے طور پہ دنیا میں جو اس میں امریکہ کا بھی فائدہ, اس میں برطانیہ کا بھی, اس میں اور بھی عوامل ہیں. اور یورپین یونین کو تو وہ ایک لحاظ سے کہ یہ ایک اس علاقے میں جو بسنے والے لوگ ہیں, یہ ان کی سماجی کیفیت, ان کی خاص طور پہ معاشی جو حالت ہے وہ زیادہ سے زیادہ بہتر ہو سکے, اور وہ ایک بہت بڑا بلاک بن سکے 500 ملین لوگوں کا, اور وہ ان کی زیادہ ابھی بھی زیادہ خواہش ہوگی کہ چونکہ دنیا جو گلوبلائزیشن ہے اس میں شاید آہستہ آہستہ معیشت کی اہمیت, اور وہ بھی نالج بیس معیشت کی اہمیت بڑھتی جا رہی ہے. فوج کے بھی ہے بلا شبہ ہے سارے نئے ٹیکنالوجی اس کے ساتھ ساتھ, لیکن میرا خیال ہے ان کا زیادہ انحصار اس پہ تھا, اور اب جو صورت جیسے جو اختیار ہو رہی ہے اس میں تو میرا خیال ہے اور زیادہ انہیں ضرورت ہوگی کہ نیٹو پہ ڈیپینڈنس رہے, اور نیٹو کا وہ رول جو ہے وہ اور زیادہ نمایاں ہو, اور جو بھی یورپین یونین ہے یا اس میں کچھ اور ممالک کو بھی وہ اگر اضافہ کرتے ہیں تو اس کی جو اکنامک کنڈیشن ہے, اکنامک سچویشن جو ہے اور زیادہ مستحکم ہو.
اچھا, ایک اور سوال ہے کہ یہ سب سارے سوال جو ہم کر رہے ہیں وہ یہ تو اسی مفروضے کے تحت ہیں کہ یورپی یونین سے جو علیحدگی کی شک آرٹیکل 50 ہے اس کے تحت 2 سال کے اندر اندر برطانیہ مکمل طور پر علیحدگی کر لیتا ہے اختیار بلاک سے, لیکن ان 2 برسوں کے دوران, یہ جو 2 سال آنے والے ہیں جس کے دوران میں یہ عمل مکمل ہونا ہے, اس دوران میں یورپ اور برطانیہ کے درمیان تعلقات کی نوعیت کیا ہوگی؟ ڈاکٹر عظمہ سے میرا سوال ہے, اس کے بارے میں بات کرنا بھی باقی ہے. آپ کے خیال میں آرٹیکل 50 کے تحت اور کیا کیا مسائل ہیں جو اس 2 برس کے عرصے میں مکمل کرنا ضروری ہوں گے؟
جی آپ نے مجھ سے سوال کیا.
جی جی
جی
جی اب دوبارہ
جی میں یہ کہہ رہی ہوں کہ یہ تو ابھی یہ سوال ہم اس مفروضے کے تحت ابھی تک باتیں کر رہے تھے نا کہ یورپی یونین سے علیحدگی کی شک آرٹیکل 50 کے تحت 2 سال کے اندر اندر برطانیہ مکمل طور پر علیحدہ کر دیتی ہے, لیکن یہ جو بیچ کا عرصہ ہے, یہ جو 2 سال کا عرصہ ہے جس میں یہ مختلف مسائل کے اوپر جو حل کرنا ہے, تو اس دوران میں ان 2 سالوں کے اندر وہ کیا کیا مسائل ہیں جن پر برطانیہ کو اور یورپی یونین کو اگری کرنا ہوگا یا معاہدہ کوئی کرنا ہوگا یا کوئی جسے کہنا چاہیے ٹھوس قدم اس پہ اٹھانے ہوں گے؟
جی دیکھیں, اس کا جواب یہ ہے کہ جن لوگوں نے اس کے فیور میں ووٹ دیے انہوں نے سب سے پہلے ان کا فوری مطالبہ یہ تھا کہ لوگوں کی فری موومنٹ کے اوپر پابندی لگا دی جائے
جی.
اور یورپین کورٹ آف جسٹس کے اختیارات بھی کم کر دیے جائے, یعنی دے وانٹ آل رائٹ, اچھا آپ بالکل اچانک سے جو ہے ساری چیزیں ختم کر دیں. لیکن جہاں تک آپ فیوچر کمرشل انویسٹمنٹ کی بات کرتے ہیں, یہ زیادہ تعلقات سیاسی سے زیادہ معاشی اور فائنینشیل اور کمرشل بنیادوں سے زیادہ ریلیٹ کریں گے ان 2 سالوں کے درمیان میں, جن کا ہم نے ذکر کیا ہے کہ جب تک ایک الٹیمیٹلی لاجیکل ایک اینڈ سے یہ ایگزٹ نہیں پہنچ جاتا, تو اس کے درمیان اس طرح کے پیپر پہ ہے یہ ڈیمانڈ ہے. اس کے باوجود بھی بہت ساری پاسبلٹی ہیں جن کے ذریعے کیونکہ کا تعلق یورپ سے قائم رہے گا ان 2 سالوں کے درمیان میں بھی اور ان 2 سالوں کے بعد بھی. ان میں ایک تعلق یہ بھی ہے کہ یوکے جو ہے وہ یورپین اکنامک جو ایریا ہے اس کا حصہ بن جائے, کیونکہ کوئی بہت بڑی تبدیلی نہیں ہوگی یورپ کے اندر, یوکے آلریڈی یورپین اکنامک ایریا کا ایک حصہ ہے اور یہ چیز کنٹینیو کرے گی ان 2 سالوں میں, کیونکہ اس کے علاوہ دے ڈونٹ ہیو اینی ادر آپشن, ان کو یقیناً یورپین اکنامک ایریا کا حصہ بننا ہی پڑے گا, وہ آلریڈی اس کے اندر موجود ہے. اس کے علاوہ گوڈ اینڈ سروسز اینڈ کیپیٹل وہ بھی اسی طریقے پر چلیں گے, اور اسی طرح فائنینشیل انسٹیٹیوشن جو بیس کرتے ہیں لندن میں وہ کنٹینیو ٹو بینیفٹ فرام دی یوروپین ٹاسک فورس. صرف فرق یہ ہوگا کہ ان کو اپنی پروڈکٹ کے اوپر زیادہ ہائر کسٹم ٹیکسز دینے پڑ جائیں گے. تو یہ وہ لاجیکل چیزیں ہیں جن کو چلنا چاہیے, جن کے بغیر آپ اس ٹرانزیشنل پیریڈ کو گزار نہیں سکتے. اور اس کے علاوہ ایک اور جو بڑا امپورٹنٹ اسپیکٹ ہے کہ اگر برطانیہ یہ چاہتا ہے کہ وہ یورپ کے دوسرے پروگرام میں حصہ لے, جیسے کہ ایریسمس پروگرام ہے, جو اسٹوڈنٹ ایکسچینج پروگرام ہے, گلیزیو ہے جو یورپین چیف گیسٹ کا سسٹم, اور اس کے علاوہ بہت سارے ہیں, تو ان کو اپنے بجٹ میں سے کنٹریبیوٹ کرنا ہوگا جیسے کہ ناروے کرتا ہے, اور اس میں یوکے کو اپنے کرنٹ جو بجٹ ہے اس کا کنٹریبیوشن میں ڈراپ لانا ہوگا. لیکن اس کو بھی حل کرنے کے لیے ماڈلز موجود ہیں, یوکے مختلف یورپین ممالک کے ساتھ بائی لیٹرل ایگریمنٹس کر سکتا ہے جیسے کہ سوئٹزرلینڈ نے کیا ہوا ہے. تو یہ جو سارے 2 سالوں کا پیریڈ ہے, ان فائنینشیل اور کمرشل انسٹرومنٹس کے بغیر اور یہ جو آپ کا ڈیوائس کے بغیر میکانزم برطانیہ اس ایگزٹ کو لاجیکلی گزار نہیں سکے گا اس پیریڈ کو, تو ان کے لیے یہ مجبوری ہے اور یورپ کی بھی کے لیے بھی یہ ضروری ہے کہ یہ بائی لیٹرل چیزیں وائس ورسا فرام یوکے ٹو یورپین یونین اینڈ فرام یورپین ٹو یوکے
جی. اچھا ملک صاحب, جیسا کہ آپ پہلے کہہ رہے تھے, ایک بات ابھی بات ہم کرنے لگ جا رہے تھے کہ مشترکہ عالمی چیلنجوں سے نمٹنے کی صورت کیا ہوگی, جیسے روس کے خلاف موجودہ پابندیاں برقرار رکھنے کی پوزیشن ہے, داعش کے خلاف مقابلہ کرنے کا موجودہ موقف ہے, انسداد دہشت گردی سے متعلق پالیسیوں کو کڑا بنانے جیسے امور ہیں, ان پر پیش رفت کی صورت آپ کیا دیکھتے ہیں؟ اب
دیکھیے, یورپ کو ریگولائز کرتے تھے, جہاں جو بھی بڑا مسئلہ آتا تھا, چاہے سیریا ہو, عراق ہو, افغانستان ہو یا رشیا ہو, ظاہر ہے یہ کو ملتی ان کو یوکرین والے میں وہ نہیں رہتی جب آپ کو اتنا کمزور ہو گئے. دوسرا جو مجھے سب سے بڑا جو میری انزائٹی ہے وہ ہے ایجوکیشن اور جو ٹارگیٹنگ ہے ان علاقوں کی بائی آئیسس یا اس طرح کے جو ٹیرر گروپس ہیں, جو آؤٹ ڈاٹ ہیں یا جو ٹائپڈ آرگنائزیشن نکلے, ان کی جو پیش رفت ہے اس میں اگر آپ یورپ کو کمزور کریں گے تو اس میں اگر کلیٹرل اور یہ کلیکٹو ان کی جو ٹیرر نہیں ہوئی تو کئی معاملات میں لیڈ لیتا ہے اور ان کو
ملک صاحب آپ کی آواز بہت کٹ رہی ہے, تو آپ تھوڑا سا جی ابھی آواز آتی ہے, بیچ میں کسی کسی وقت کٹتی ہے, تو جی آپ سمجھتے ہیں ہم دوبارہ فون کریں کیا آپ کو؟
نہیں
کچھ کٹتی ہے جی بیچ میں آواز آپ کی,
دیکھ لیں اگر آتے تو میں کمپلیٹ کر لیتا ہوں بات.
جی کمپلیٹ کریے, جی کمپلیٹ تو ضرور کریے, بالکل
میرے خیال میں یہ مل
ابھی بہتر ہے, یہیں پہ ٹھہریے گا بالکل
جی,
اب سگنل بہتر ہے جی.
جی میرے خیال میں جو برطانیہ کا ایکسپیرینس ٹو ڈیل ود ملٹنٹس اور ٹیررسٹ آرگنائزیشن, اس کو استعمال میں لانا چاہیے اور اس کو یورپ کے پاس اویلیبل ہونا چاہیے, اور ان کی جو انٹیلیجنس گیدرنگ شیئرنگ میکینزم انہوں نے یورپ جو تھا اس کے اوپر ان کا کوئی نہ کوئی معاہدہ ہونا چاہیے, کیونکہ میں سمجھتا ہوں کہ جو انویشن ہے آف ریڈیکلائزیشن وہ ایک خطرناک رجحان ہے, اور اس کو مل کے ہی ڈیفیوز اور ڈٹر اینڈ ڈسکریج کیا جا سکتا ہے. اور ایک تو یہ بہت بڑا مسئلہ ہے میرے خیال میں, یہ کہیں چھپ جاتا ہے. دوسرا مائگریشن, جب ہم سیریا عراق افغانستان اس طرح کے ملکوں میں چیزیں بہتر کرنے کے لیے جاتے ہیں تو لا محالہ وہاں سے مائگریشن جو ہے ریفیوجیز نکلتے ہیں. اب آپ مل کے ایسے معاملہ کو اب سالو نہیں کریں گے تو کسی ایک ملک کے اوپر یا کسی ایک ریجن کے اوپر آپ ذمہ داری ڈال نہیں سکیں گے, زیادہ ڈالیں گے تو وہ ملٹی پلائی کرے گی پرابلم کو, یعنی وہ لوگ اس جگہ کے پرابلم ڈال دیں گے جو ان کے ہوم گھر پہ موجود کی پرابلم. یہ بھی مسئلہ مل کے حل کرنے والا ہے. اور میرے خیال میں ان کو آپس میں جو معاہدات ہیں اس میں بہتری لانے کے لیے ان کو تیزی سے کام کرنا پڑے, کیونکہ عالمی مارکیٹ, عالمی جو طاقتیں ہیں یا علیحدہ ممالک ہیں ان میں پینک ہو جائے گا.
جی
آپ کے یورپی ملک کے ساتھ وعدے تھے, اب برطانیہ نکل گیا ہے, آئی ڈونٹ نو کہ کیسے وہ ملک بہیو کرے گا, کیا یورپین یونین برطانیہ کے جانے کے بعد آنر کرے گی نہیں کرے گی, اور کیا برطانیہ ہمارے ساتھ انڈیویجولی اس معاہدے کو لے کے آگے چلے گا یا نہیں چلے گا. تو یہ بڑی تیزی کے ساتھ سرعت کے ساتھ ان کو اس کا مقابلہ کرنا پڑے گا تاکہ وہ پینک انڈیویجل اسٹیٹ میں نہ پایا جائے یا تجویز نہ پڑے اور ان کو لگے کہ یہ ایک ٹرانزیشن جو ہے
اسموتھ ٹرانزیشن
ایک ملک نکل گیا ہے, لیکن ایک برطانیہ کا اتحاد یورپ میں ہونا چاہیے, اس کے اوپر کلیئرٹی لانے کی بہت ضرورت ہے کہ ہم نکلے ضرور ہیں لیکن کولیبوریشن یا ہمارا
تعاون جو ہے وہ قائم ہے,
اور اکنامک سیکورٹی اور انٹرنیشنل ایشوز وہ برقرار رہے گا. اس کے لیے میرے خیال میں جلدی چاہیے.
اچھا ملک صاحب ہمارے ساتھ ہی رہے گا کیونکہ ایک آپ سے اور سوال بھی مجھے کرنا ہے. اب ہم بات کرتے ہیں ڈاکٹر بخاری صاحب سے. بخاری صاحب آپ سمجھتے ہیں کہ برطانیہ کی بلاک سے علیحدگی کے بعد یورپ کے لیے امریکہ کی خارجہ پالیسی پر کسی طرح کی اثرات مرتب ہوں گے, کیونکہ برطانیہ بہت بڑا حلیف تھا جس کے بارے میں پہلے بھی کہا گیا کہ وہ اتنا مضبوط حلیف تھا کہ وہ دوسرے ملکوں کے ساتھ اگر امریکہ کی کوئی یورپ میں مس انڈرسٹینڈنگ بھی ہوتی تھی اس بدگمانی کو دور کرنے کی کوشش کرتا تھا, اور خاص طور پر دہشت گردی کے معاملے میں ہمیشہ اس نے امریکہ کا ساتھ دیا.
میرا خیال ایک لحاظ سے نفسیاتی طور پہ تو شاید یورپین یونین کی اہمیت بڑھ جائے گی امریکہ کے اندر بھی, چونکہ پہلے امریکہ ایک لحاظ سے سمجھتا تھا کہ برطانیہ سے معاملہ کر لیا تو شاید یورپین یونین سے ہو گیا, اگرچہ فرانس اور جرمنی کی بہرحال اہمیت ہے, لیکن میرا خیال اب انہیں یورپین یونین کو ایز اٹ از زیادہ اور مساوی اہمیت دینی ہوگی کہ برطانیہ چونکہ علیحدہ ہے اب یہ بات نہیں ہوگی کہ اگر برطانیہ سے معاملہ کر لیا تو یورپین یونین سے باقی لوگوں سے بھی معاملہ ہو گیا. تو اس لحاظ سے تو میرا خیال ہے کہ ایک نفسیاتی طور پہ انہیں یورپین یونین کی علیحدہ آئیڈینٹی جو ہے وہ اور زیادہ نمایاں ہو کے نہ صرف امریکہ بلکہ دنیا کے جو اور بھی خطے ہیں, چونکہ اب انہیں جب ڈیلنگ کرنی پڑے گی تو وہ پراکسی ڈیلنگ نہیں کر سکتے, اب انہیں یورپی یونین سے ڈائریکٹ ڈیلنگ کرنی پڑے گی, برطانیہ سے علیحدہ ڈیلنگ کرنی پڑے گی. لیکن اگر آپ اجازت دیں تو میں تھوڑی سی بات یہ جو بھی ہو رہی تھی جو عالمی چیلنجز خاص طور پہ یہ
داعش کے مقابلے
وغیرہ کے بارے میں,
پلیز
میں اگر اجازت دیں تو میں ضرور اس پہ تھوڑی سی بات کرنا چاہتا ہوں.
جی ڈاکٹر صاحب,
اس میں میرا میں سوچتا یہ ہوں جو یہاں پہ پہلے بھی بات ہوتی رہتی ہے وائس آف امریکہ کے پروگراموں میں, ہمیں جہاں اور بھی موقع ملتا ہے یا پالیسی میکر سے بھی, میرا اپنا خیال یہ ہے کہ جو وار آن ٹیرر ہے نا, یہ جب اس پہ صرف ان متعلق اس پہ بات ہوتی ہے کہ ٹیررزم ہے اس کا کیا پالیسی ہونی چاہیے, تو یہ ایسا ہے کہ جیسے ایک بہت ہی کڑوے اور फल हैं और हम उन फलों का कोई इलाज कर रहे हैं, उन पर इंजेक्शन लगाएं मीठे का ताकि वो फल मीठा हो जाए, इसमें नहीं है पूरी बात कि भाई उसका बीज किसने बोया, उसको आबियारी किसने की, वो पूरा दरख्त कैसे उगा, वो पूरी फसल कैसे आगे परवान चढ़ी। मेरा अपना ख्याल ये है कि जो खासतौर पर यूरोपियन ममालिक में, मसलन एक बहुत बड़ा यूरोप का अपना जो मसला है वो ये है कि उनके यहाँ जो भी जो मुल्की पॉलिसीज रही हैं खानदान के बारे में, औलाद के बारे में, आइंदा, तो वहाँ एक लिहाज से आइंदा आबादी कम होती जा रही है, बूढ़ों की आबादी बढ़ रही है, इकोनॉमिक एक्टिविटी भी है, तो उन्हें एक बहुत बड़ा इशू ये है, चैलेंज ये है कि उन्हें ह्यूमन रिसोर्सेज चाहिए, उन्हें वर्क फोर्स चाहिए और वो सोच रहे हैं कैसी वो वर्क फोर्स लाई जाए। दूसरी जंग अजीम के बाद से ये सूरत हाल है और अभी तक बरकरार है, ना सिर्फ बरकरार है बल्कि और बढ़ती जा रही है। ये तो नंबर एक मसला हुआ। नंबर दो उनका मसला ये है कि जो लोग वो लेके आए दूसरी जंग अजीम के बाद से लेके अब तक और जो इमिग्रेशन होती रही, जिसे मुसलमान भी खासी बड़ी तादाद में है और दूसरे यूरोप के ममालिक भी हैं, उनके साथ उनका जो ओवरऑल जो सोसाइटीज का और स्टेट का रवैया है वो बड़ा जस्ट पे या इंसाफ पे और अदल पे के मुताबिक नहीं है। खासकर मसलन फ्रांस में आप देखें ना कि ज्यादातर जो मुसलमान है वो गैटो तरह के इलाकों में रहते हैं, वहाँ गुर्बत भी है, बुरा हाल भी है और जो फ्रांस की पॉलिसीज है उसमें बहुत ज्यादा डिस्क्रिमिनेशन है। और तो ये भी एक दूसरा मसला है। तीसरा मसला ये है कि खुद जो इन्होंने जो मुसलमान मुल्कों में या अरब मुल्कों में जो फौज कशी की है, जिसमें अब खुद इनकी अपनी रिपोर्ट, जैसे बर्तानिया की लॉर्ड जो है उन्होंने एक रिपोर्ट पेश की कि वो बिल्कुल गलत ब्याज पे झूठ पे मबनी थी, और लेकिन उसका कोई रिपोर्ट तो पेश हो गई लेकिन उसका कोई मदावा नहीं है, वह किसी पे कोई मुकदमा चला, किसी को कोई सजा हुई, किसी ने कोई कबूल किया और उसको उसने भुगता कि भाई इतनी बड़ी फौज कशी की, लाखों लोग मार दिए गए, लाखों घर उजाड़ दिए गए, पूरा का पूरा मुल्क का इंफ्रास्ट्रक्चर तबाह कर दिया गया, उसका कौन जिम्मेदार है। अब उसके नतीजे में जो चीजें हो रही हैं, और यकीनन दूसरी तरफ से भी जाती है, मैं उसको कंट्रोल नहीं करता, तो इसलिए मैं सोचता हूं कि जब ये टेरर पे बात करते हैं तो इन्हें पूरे मसले पे बात करनी चाहिए। ये मेरा खास तौर पे मैं हमेशा इस पे जोर देता हूं
कि उसके कॉजेस के ऊपर भी बात की जाए,
मतवाजन पॉलिसी अख्तियार होगी।
अच्छा डॉक्टर साहब, आज साथ ही रहिएगा, अभी कुछ वक्त बाकी है। डॉक्टर उज़्मा से हम बात करते हैं, जैसा कि हमने डॉक्टर साहब से भी बात की अमेरिका के साथ ताल्लुकात के बारे में, जब बरतानिया और यूरोप अलग अलग एंटिटीज में नजर आएंगे, पाकिस्तान और बरतानिया के ताल्लुकात में आप किसी नौयत की तब्दीली देखती हैं फौरी तौर पर, या अभी ब्रेक्सिट यानी अलहदगी का जो 2 साल का अमल है उसमें किसी वाज़ह तब्दीली की जरूरत नहीं होगी?
नहीं, मेरा नहीं ख्याल कि पाकिस्तान की फॉरन पॉलिसी में इस हवाले से स्ट्रेटजी इस्तेमाल की गई है, इस खास तौर में इस हवाले से कोई तब्दीली आती है। वैसे अगर इंटरनेशनल कम्युनिटी में, इंटरनेशनल पॉलिटिक्स में कोई चेंज आती है या हमारे खित्ते में साउथ एशिया में कोई ऐसी चेंज आती है जिसका डायरेक्ट ताल्लुक बरतानिया से हो, या वो मसाइल हो कि पाकिस्तान को उसमें इन्वॉल्व होना पड़े, किसी ब्लॉक का हिस्सा बनना पड़े या कोई और मामला हो, तो यकीनन पाकिस्तान की खारजा पॉलिसी में कोई तब्दीली आएगी या दोनों मुल्कों के जो बायलैटरल रिलेशनशिप है उसमें कोई, जहाँ तक इस चीज का ताल्लुक है, इस चीज का ताल्लुक इस हद तक जरूर है कि वहां रहने वाले लोग जो हैं उनके पास ये एक ऑप्शन यकीनन नजर आया, या हमारे जैसे रिसर्चर हैं वो ये समझते हैं कि ऐसा ऑप्शन है जिसके ऊपर बात की जा सकती है कि अगर आप साथ रहना चाहते हैं तो आप रेफरेंडम करवाइए और उसके बाद अपनी 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 एक पोलिटिकल लाइफ का फैसला कीजिए कि आपको किस तरह का तरीकेकार अडॉप्ट करना चाहिए। डायरेक्टली इस तरह की कोई ऐसी नियर फ्यूचर में तो कोई ऐसी चीज नजर नहीं आती कि इस हवाले से पाकिस्तान और बरतानिया के दरमियान कोई ताल्लुकात की नौबत में इस हवाले से कोई तब्दीली आएगी।
अच्छा अमजद मलिक साहब, मैंने आप से मुझे मेरे ये सवाल पूछना था कि बरतानिया और यूरोपीय यूनियन के ब्लॉक में जब पहले जो मुल्क थे, मुख्तलिफ मुल्क थे, 28 जहरे के मुल्क हैं, उसमें काम करने वाले कारकुनों के लिए सरहदों की कोई पाबंदी नहीं थी और वर्क परमिट भी कोई पाबंदी नहीं थी, वो एक दूसरे के मुल्कों में जाकर काम कर सकते थे, आज़ादाना तौर पर नकलो हरकत भी हो सकती थी। अब इसका किस सूरत क्या आप देखते हैं कि बरतानिया के लोग जो यूरोपीय यूनियन के दूसरे मुल्कों में काम कर रहे हैं, या यूरोपीय यूनियन मुल्कों के जो दूसरे लोग बरतानिया में काम कर रहे हैं और अब उनके वर्क परमिट की नौयत तब्दील हो जाएगी, तो इस सूरत में क्या सूरत देखते हैं कि कोई सामने मसला पैदा होने का इम्कान है इस हवाले से खास तौर पर?
इमीडिएटली मुझे लगता है कि 12 महीने तक तो कोई इतना मसला नहीं बनने वाला, लेकिन जैसे ही नोटिस दे देंगे तो वो 2 साल के अंदर अंदर फिर वो जरूर ऐसी पॉलिसी बनाएंगे जिससे 3 तरह के लोग डील होंगे। एक
तो इनके जो अपने लोग गए हुए हैं यूरोप में वो यूरोपियन व्यू जो है वो आगे लेके चलेंगे कि आगे उन्होंने कैसे रहना है। बर्तानिया जो एग्जिस्टिंग लॉट होगी, जिनके वीजे लगे होंगे, जिन जो ऑलरेडी सिस्टम में होंगे, उनको मेरे ख्याल में उनको इजाजत देगा और वो चलने देगा। और वो अगर यहाँ पे ग्रीन कार्ड या इंडेफिनेट लीव लेते हैं या नेशनलिटी तब्दील करते हैं तो उनको मेरे ख्याल में इजाजत देगा। लेकिन जब नोटिस पीरियड खत्म हो जाएगा तो उसके बाद उनको भी नॉर्मल वर्क परमिट के रिजीम में लेके आएगा, चाहे शायद जिस तरह स्विट्जरलैंड के पास कोई एक 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 प्रेफर्ड एक मेथड है, शायद उस तरह का यूरोपियन को कोई प्रेफरेंशियल ट्रीटमेंट दे, लेकिन उसको लेके वो वर्क परमिट के रिजीम में आएगा। यहाँ वर्क परमिट जो है टीयर टू एक अलहदा टीयर के तहत किया जाता है कि पहले आप एडवर्टाइज करें और लोकल मार्केट से बंदा ढूंढे, अगर लोकल मार्केट से नहीं मिलता तो फिर बाहर से लें, और अगर बाहर से लें तो वो पॉइंट सिस्टम जैसे अमेरिका और कनाडा में राइज है कि वो पॉइंट सिक्योर करे उतने फिर कहीं जाके वीजा मिलता है। और उसमें मिनिमम तनख्वाह का भी उन्होंने रखा हुआ है कि 22,000 से लेके आगे 35,000 से ऊपर तक, ताकि उस हिसाब से तनासब के साथ से पॉइंट मिलते हैं जितनी तनख्वाह होगी। तो मेरे ख्याल में वो उसको फिर उस टीयर टू में लेके आएगा ताकि आप हाई जॉब पे आए, आला तनख्वाहें हों और आप क्वालिफाइड हों, स्किल्ड हों, तभी आप यहाँ आके वर्क परमिट में जा सकें।
तो मलिक साहब इससे तो फिर जी इससे यही सवाल है कि यही कि कुछ थोड़ी सी काफी सारी इसमें मसाइल पैदा नहीं हो जाएंगे बहुत सारे खानदानों के लिए, बहुत सारे लोगों के लिए जो इस तरह के वर्क परमिट पर काम करते थे और अब उनके लिए टोटली नए सिरे से करना होगा।
जो जो एग्जिस्टिंग होंगे मुझे नहीं लगता उनको कोई प्रॉब्लम होगी, जो ऑलरेडी मुल्क में है, जो ऑलरेडी वर्क परमिट रखते हैं या रेजिडेंस परमिट रखते हैं, मेरा नहीं ख्याल बर्तानिया उनको निकालने की कोशिश करेगा या उनकी उनके वीजा कटेल करेगा या उनको तंग करेगा। ये सिर्फ जो नए लोग वर्क परमिट रहेंगे या नए लोग दाखिल होंगे, जब एक्सपायर हो जाएगा लिस्बन ट्रीटी का नोटिस और मामला जो है वो एक्चुअल ब्रेग्जिट जो है कंप्लीट हो जाएगा, फिर मेरे ख्याल उसके बाद वो टीयर टू में आएंगे और बकायदा या वीजा लेके आना पड़ेगा। अगर वो एंट्री हमारी उनके साथ मुआदा होता है तो अगर एंटर भी हो जाते हैं तो वो उनको प्रॉपर तरीकाकार के मुताबिक टीयर टू का वीजा अप्लाई करना पड़ेगा, जो बर्तानिया या अमेरिका या कनाडा में जिस तरह H1 है, या ताकि वो आपको प्रॉपर पॉइंट सिस्टम के तहत वो वीजा मिले जिसके लिए आप काम करने आए हैं। तो लेकिन जो ऑलरेडी है मौजूद, मेरा नहीं ख्याल बर्तानिया उनको करेगा।
अच्छा, बहुत बहुत शुक्रिया अमजद मलिक साहब का। मेरे हमारे पास आखिरी बस दो मिनट बाकी हैं और सवाल मेरे पास अभी भी काफी थे। डॉक्टर साहब जल्दी से अगर आप जवाब देख सकेंगे, तारकीन वतन या इमिग्रेशन का मामला भी बड़ा अहम है ये खासतौर पर ब्रेक्सिट के तनाजुर में, और यूरोपीय यूनियन तारकीन वतन के मामले पर बहरान का शिकार रहा है। हंगरी पहला मुल्क था जिसने गुजश्ता बरस अपनी सरहदों को बंद कर दिया था। तुर्की के साथ तारकीन वतन के बारे में समझौते के नतीजे में हजारों पनाह गजीन यूनान में फंसे हुए हैं। आने वाले दिनों में इस मसले का कोई हल नजर आता है?
मेरा नहीं ख्याल को बहुत इन्हें काबिल इज्जत या इस तरह का कोई काबिल अमल हल नजर आता है। देखे ना, एक तो पहली बात यह है कि ये जरा डिस्प्रोपोर्शनेटली ज्यादा यूरोप ने अहम बना कर दिया, जो मसलन सीरिया के जो तारकीन वतन है, खासतौर पर अगर रेफ्यूजी का हालिया बहरान लिया जाए तो मैक्सिमम तादाद में वो मुसलमान मुल्कों में है, यहाँ तो बहुत थोड़े पहुंचे हैं यूरोप में। और उसमें भी चेकोस्लोवाकिया का मैं पढ़ रहा था उसके प्राइम मिनिस्टर का स्टेटमेंट, वो इस कदर एक इन्हें मुखालफाना है कि इनकी कोई जरूरत नहीं है और ये हो जाएगा, हंगरी वालों ने किया। तो मेरा अपना ख्याल ये है कि जब ये इतना ग्लोबलाइजेशन का इन्हें ढोल पीटते हैं तो इनको एक्सेप्ट भी करना चाहिए उसमें जो, और उनको जो जो पहले से भी तारकीन वतन है, इमिग्रेंट्स हैं, उनको मुनासिब मकाम भी देना चाहिए सोसाइटी में, और उस और फिर एजुकेशन भी होनी चाहिए ताकि इस मसले की जो जो जिस लिहाज से यहाँ जो दाएं बाजू के वहाँ खुद यूरोप में जो इंतहा पसंदी बढ़ रही है और जिस तरह का पॉलिटिकल प्रेशर उनका बढ़ रहा है, उसके बजाय कोई एक तवाजुन कायम हो, इत्तेदाल कायम हो, को अदल पे मबनी करें। तो इस लिहाज में लेकिन मेरा नहीं ख्याल क्यों रहेगा, क्योंकि यूरोप का इशू ये है कि उन्हें तो उनके लिए बस जो जर्मन वहां स्कैंडिनेवियन कंट्री में 10 जनरेशन से भी हैं वो उनको भी अभी तक फॉरनर समझते हैं। ये यूरोप और अमेरिका में एक बड़ा दिलचस्प है, यहाँ मेरा ख्याल कलर की बुनियाद पर ज्यादा है कि एफ्रो अमेरिकन जो है वो अभी तक उनके खिलाफ एक रेसिज्म है, लेकिन यूरोप में जो है वो मुल्क की बुनियाद पे भी एक तरह का रेसिज्म होता है, उन्हें अभी तक वो उन्हें फॉरेनर ही समझा जाता है।
जी बहुत बहुत शुक्रिया डॉक्टर زاہد بخاری ہمارے ساتھ تھے اور پاکستان سے ہمارے ساتھ تھیں آج ڈاکٹر عظمیٰ شجاعت ایریا اسٹڈی سینٹر فار یورپ کراچی یونیورسٹی سے اور لندن سے بیرسٹر امجد ملک اور برطانوی پارلیمنٹ کے رکن اور ہمارے پروگراموں کا جانا پہچانا نام لارڈ نذیر بھی ہمارے ساتھ تھے. اب آج کا پروگرام ختم کرنے کی بہجت آپ سے اجازت چاہتی ہے. پروڈیوسر سید اسور امام اور انجینئر سکپسس کو بھی اجازت دیجیے. آپ سے میری ملاقات پھر ہوگی. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.